यस खबरका साथमा
मेटलाइफ तपाईसँगै जीवनमा अघि बढ्दै
समर साथको विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा dineshfm.com.np र मोबाइलमा समेत एकै साथ प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सन्तोष राउतको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। अनियमित विद्युत र लो भोल्टेजको समस्याबारे धनगढी वितरण केन्द्रले नेपाल विद्युत प्राधिकरणलाई जानकारी नदिएको खुलासा। मर्मतको नाममा अघोषित लोड सेडिङ भए कर्मचारीलाई कारवाही गर्ने प्रबन्धन निर्देशक घिसिङको दावी। प्रदेश नम्बर 7 को भौतिक पूर्वाधार विकास मन्त्रालय को पूँजीगत बजेट खर्च प्रतिशत शून्य। सम्भाव्यता अध्ययन में केन्द्रित 62 योजना को सारमै सम्झौता करी 2.5 करोड़ सक्ने सटारो। चेतअञ्चल अस्पताल को सेवा प्रभावकारी बनाने स्थानीय तह का जनप्रतिनिधि र मन्त्रीहरुको आश्वासन भाषणमै सीमित। अस्पताल में विद्युत मर्मत भएको एक दिनमै बिग्रिएपछि पानी को समेत अभाव। धनगढीको महानगरपालिकाले सञ्चालन गरिरहेको लक्षित वर्गको कार्यक्रम बजेट सक्ने मेसो मात्रै भइरहेको आरोप। 2-3 दिनको तालिम पाएर स्वरोजगार बन्न सकिनेमा सहभागी हुनै आशंका।
नुनदेखि सुनसम्म रातिदेखि हजुरबासम्म दैनिक जीवनका लागि चाहिने सम्पूर्ण आवश्यक सामग्रीहरू अब एकै छानामुनि सरल र सुपथ मूल्यमा सुदूरपश्चिमको पहिलो डिपार्टमेन्टल स्टोरमा आउनुहोस् अनि सेवाको मौका अवश्य दिनुहोस्। डिपार्टमेन्टल स्टोर प्राइभेट लिमिटेड, मेन रोड, धनगढी, चौलानी पुस्तक सँगै।
महिला वर्गमा हुने ब्रेस्ट, युट्रस, ओभरी, सर्भिक्स जस्ता क्यान्सर र अरू घातक रोगको जोखिम बढ्दै गएको छ। यसले हामीलाई शारीरिक तथा मानसिक असर मात्र नभई हाम्रो परिवारमाथि ठूलो आर्थिक प्रभाव पनि पार्न सक्दछ। यस्ता अवस्थाबाट बच्नको लागि हामीले स्वास्थ्यमा खास ध्यान दिए नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुका साथै यस्ता घातक रोग विरुद्ध मिल्ने बिमा योजना लिनुपर्छ। यो सबै कुरा ध्यानमा राखी
समयदेखि हुँदै आएको विद्युत अनियमित र लो भोल्टेजको समस्या निराकरण गर्नका लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रबन्धक कुलमान घिसिङले पहल गर्ने बताउनु भएको छ। लो भोल्टेज र विद्युत आउने जाने गरेका कारण धनगढीवासी गर्मीको समयमा हैरान भएका बेला प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले यस्तो बताउनु भएको हो। आज दिनेश एफएमलाई प्रतिक्रिया दिँदै उहाँले चमेलिया जलविद्युत सञ्चालनमा आएपछि प्रदेश नम्बर 7 मा लोड सेडिङ नरहेको बताउँदै अनियमित विद्युतको समस्या निराकरण गर्ने बताउनु भयो।
अहिले त झन् चमेलिया पनि छ, 30 मेगावाट चलिरहेको छ त कसरी चाहिँ लोड सेडिङ हुन्छ?
यस विषयमा हजुरलाई जानकारी छ कि छैन?
त्यो एलडिसीबाट इन्फर्मेसन लिएर हुन्छ, त्यो पावर कारणले लोड सेडिङ छैन। कतै आन्तरिक रूपमा धेरै ठाउँमा आन्तरिक रूपमा लाइनहरू ट्रिपिङ हुने कामहरूले गर्दाखेरि त्यो कतै कतै डिस्टर्बहरू टाइम टाइममा हुन्छ, त्यो डिस्टर्ब त भइरहन्छ, त्यो टेक्निकल समस्याहरू भइरहन्छ। लाइनै काटिरहेको छ भने चाहिँ त्यो मलाई जानकारी पाउँ, 1-2 घन्टा लाइन काटिरहेको छ, प्रत्येक दिनै काटिरहेको छ भने मलाई भन्नु, म बुझ्छु त्यहाँ धनगढीमा के भएर। अहिले म त्यो धनगढीमा म बुझ्छु तपाईँको त्यहाँ मलाई चाहिँ डिटेल तपाईँहरूको इन्फर्मेसन छ भने कुन कुन टाइममा कति कति घन्टा लोड कटाएको छ काटेको छ मलाई चाहिँ मेसेज गरेको छ।
धनगढी आसपासको क्षेत्रमा लामो समयदेखि हुँदै आएको अनियमित विद्युत र लो भोल्टेजले गर्मीको समयमा नगरवासी निकै हैरान हुँदा समेत यसबारेमा आफूलाई कुनै जानकारी नदिएको घिसिङले प्रतिक्रिया दिनुभयो। मर्मतको नाममा लामो समयसम्म विद्युत आपूर्ति नै बन्द हुने समस्या रहे कर्मचारीलाई कारवाहीको दायरामा ल्याउने उहाँले बताउनु भयो। उहाँले प्राविधिक समस्या भएमा पनि त्यसलाई धेरै समयसम्म त्यस्तै राख्न नहुने बताउनु भयो।
पनि फल्टहरू भइरहेको हुन्छ, पानी परेपछि कतै कतै फल्ट हुन्छ, लाइन काट्छ, कतै मेन्टेनेन्स गर्नुपर्छ लाइन काट्छ, लोड सेडिङ गर्नु परेको छैन, हाम्रो पानी नै स्टिल भइरहेको छ। त्यहाँसम्म पुग्नलाई चाहिने जहाँ कुनै पनि ठाउँमा चाहिँ चिपिङ हुन्छ नि त, तार चुड्या हुन्छन्, कतै पुलमा ढल्या हुन्छन्, कतै पानी परेर चाहिँ लाइन चिप हुन्छ, भोल्टेज कम भएर पनि लाइन चिप भएको हुन्छ। यो टेक्निकल समस्याहरू हो, तर लोड सेडिङ भनेको चाहिँ नपुगेर काट्ने हो, नपुगेर त हामीलाई पानी नै स्टिल भइरहेको छ, किन काट्नु पऱ्यो हामी।
प्रदेश नम्बर सातको भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगत बजेट खर्च प्रतिशत शून्य रहेको छ। अल्पकालीन बजेट आएपछि झण्डै तीन महिना कार्यान्वयनको समय रहे पनि अहिलेसम्म प्रदेश सातको भौतिक पूर्वाधार विकास मन्त्रालयले पुँजीगत बजेट खर्च गर्न नसकेको हो। चालु आर्थिक वर्षको आधा महिना मात्रै बाँकी रहेका बेला मन्त्रालयलाई सम्भाव्यता अध्ययनमा केन्द्रित 65 योजनाको सम्झौता गरी सेवा 2 करोड सक्ने सटारो लागेको छ। सहकर्मी नवराज पनेरको रिपोर्ट सुनौ।
सम्भाव्यता अध्ययनमा केन्द्रित 62 योजनाको असारमै सम्झौता गरी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई 2,32,00,000 बजेट सक्न हतार भएको हो। असारमा आएर मन्त्रालयले सम्भाव्यता अध्ययनका 62 योजनाको 40 संघ संस्थाहरूसँग सम्झौता गरेको छ। एउटै संस्थालाई छुट्टा छुट्टै दुई वा दुई भन्दा बढी पनि योजनाहरू कार्यान्वयनको जिम्मा दिइएको छ। असारमा मात्रै आएर सम्झौता भएकाले अहिलेसम्म पुँजीगत बजेट खर्चको अवस्था भने शून्य रहेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव अमर बहादुर पाल,
कार्यान्वयनको भने अब खर्च भने अहिलेसम्म त जिरो हो, त्यही तिनीहरूले चाहिँ फाइनल रिपोर्ट ल्यायो भने त्यो एक महिना।
सडक खानेपानी बाहेक तीन महिनाका लागि ल्याइएको अल्पकालीन बजेटमा नयाँ सहरको विकास गर्न सम्भाव्यता अध्ययन गर्ने, बन्द रहेका विमानस्थललाई सुचारू गर्न अध्ययन गर्ने, जलविद्युत विकास कम्पनी स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने, जलविद्युत उत्पादन एवं निर्यात गर्न, जडीबुटी उद्योग पर्यटन र पूर्वाधारमा लगानी गरी सञ्चालन गर्न कम्पनी वा कोष स्थापना गर्न विज्ञ सम्मिलित समिति गठन गरी सम्भाव्यता अध्ययन गर्ने योजना कार्यान्वयनको जिम्मा भौतिक पूर्वाधार विकास मन्त्रालयले पाएको थियो। तर साँच्चैकै सम्भाव्यता अध्ययन गरी अर्को आर्थिक वर्षमा कार्यान्वयनमा लैजानु भन्दा पनि आफू निकटका संस्थालाई कार्यक्रम बनेर विकास बजेटको दुरूपयोग भएको आरोप लागेको छ। राष्ट्रिय जनता पार्टीबाट प्रदेशसभा सदस्य मालामती राणा,
आफ्नो हिसाबले छनौट गर्नुभएको छ, नाता कुटुम आशे पासेलाई चाहिँ बजेट विनियोजन गरिएको छ, दिएको छ, त्यस्तो नभइदिएको भए हामीले जो माग गरेको योजना पनि हाम्रो पार्नु पर्ने थियो नि त, तर हाम्रो त कुनै पनि त्यसमा समावेश गरिएको छैन।
असारमै आएर सम्झौता भएकाले छोटो समयमा साँच्चैकै सम्भाव्यता अध्ययन हुन्छ वा बजेट सक्ने मेलो मात्रै आशंकाको विषय बनेको छ। संसदमा नै प्रदेशसभा सदस्यहरूले अल्पकालीन बजेटको कार्यान्वयनमाथि पटक पटक प्रश्न खडा गरेका छन्। तर अहिलेसम्म पनि प्रदेश सरकारले संसदमा त्यसको जवाब दिएको छैन। प्रदेश सरकारले पनि स्थानीय तह जस्तै कार्यकर्ता पोस्ने गरी बजेट कार्यान्वयन गरिरहेको आरोप लाग्न थालेको छ। संघ संस्था छनौटमा पनि मन्त्रालयले बदमाशी गरेको आरोप लाग्न थालेको हो। नेपाली कंग्रेसका प्रदेशसभा सदस्य गोविन्द बोहरा, भौतिक पूर्वाधार विकास मन्त्रालयले असारमै आएर सम्झौता गरेकाले असारमै सम्भाव्यता अध्ययन सक्नुपर्नेछ। सम्भाव्यता अध्ययन पछिको मूल्याङ्कन र त्यसपछि मात्रै गर्नुपर्ने भुक्तानीको प्रक्रिया सबै बाँकी रहेकाले संघ संस्थाहरूलाई पनि योजना कार्यान्वयन गर्न निकै हतार भइरहेको छ। हतारमा कार्यान्वयन भएको योजनाले उपयुक्त नतिजा दिनेमा भने आशंका बढेको हो। यता भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव अमर बहादुर पालको भनाई यस्तो छ।
नमस्कार, म हास्य कलाकार सुरेन्द्र केसी मुलाको साग। मलाई आजभन्दा 2 वर्ष अगाडि हृदयघात भएको थियो, त्यसै कारण मलाई हृदयघात भयो। त्यही बेलादेखि म नियमित स्वास्थ्य परीक्षण गर्न अस्पताल आउने गरेको छु। स्वास्थ्य सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थको सेवन कहिले गर्दिन, सधैँ टाढा बस्दछु। सुर्तीजन्य पदार्थको प्रयोग नगर।
विश्व सुर्तीजन्य पदार्थ रहित दिवस 2075 नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र नेपाल।
अरे साथी हो कहाँबाट आए
नेकपाको सरकारले कार्यकर्ता पोष्न बजेट ल्याएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीले सात नम्बर प्रदेशको प्रदेश सभा बैठक बहिष्कार गरेका छन्। आज दिउँसो बोलाइएको प्रदेश सभा बैठकको काम कार्यवाही शुरू भएको घोषणा गर्ने बित्तिकै नेपाली काङ्ग्रेस र राजपाका प्रदेश सभा सदस्यहरूले आफ्नो स्थानमा उभिएर विरोध जनाएका हुन्। सभामुख थापाले कुनै एकजनाले कुरा राख्न आग्रह गरेपछि नेपाली काङ्ग्रेसका संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट कार्यकर्ता पोष्न केन्द्रित भएकाले संशोधनको माग गर्नुभयो।
प्रश्नै हामीले भनेका थियौँ, यसमा जुन विधि सम्मत छ, योजना छनौट गर्ने प्रक्रिया पनि गलत छ, प्राथमिकरण प्रायोराइजेसन गर्ने प्रक्रिया पनि गलत छ, भोलि गएर कुनै गन्तव्यविहीन यात्रामा जुन बजेट विनियोजन गरिएको छ यो गलत प्रक्रिया उठाएको छ भनेर बहुमतको दम्बाउ कारण हुन सक्छ मलाई लाग्छ। यो गर्नलाई सदनमा सभा मार्फत बजेट सही ढङ्गको संशोधित यी डल्लाहरूलाई टुक्राएर प्रष्ट रूपले जनताको पक्षमा योजनामा तर्जुमा गरेर आयो भने हामी साथ दिन तयार छौँ, अन्यथा गलत प्रवृत्तिलाई हामी साथ दिन तयार छैनौँ।
नेकपाको सरकारले बहुमतको दम्ब देखाएर कुनै विधि प्रक्रिया बिना नै ल्याएको बजेटले समृद्ध प्रदेशको परिकल्पना गर्न नसकिने प्रतिपक्षी दलको दावी छ। बजेटमा कुनै पनि गौरवका योजना नसमेटिएको आरोप पनि प्रतिपक्षी दलले लगाएको छ। त्यस्तै चालु आर्थिक वर्षको अल्पकालीन बजेट कार्यान्वयनको अवस्थाका बारेमा समेत पटक पटक सदनलाई जानकारी गराउन माग गरे पनि सरकारले व्यवस्था गरेको प्रदेश सभा सदस्य रावलले आरोप लगाउनु भयो।
यो प्रदेश सम्भावना उठाउँदै ती सम्भावनाहरूले प्रष्ट रूपले न प्रादेशिक गौरवका योजनाहरू ल्याउन सकेको छ, न जिल्लाका गौरव योजनाहरू ल्याउन सकेको छ, जहाँ ल्याउनु पर्यो त्यहाँ नभएर छरपट एउटा वितरणमुखी हिसाबले ल्याएको छ। त्यसका मान्य सभामुख महोदय, हाम्रो घोर आपत्ति छ, यसलाई तुरन्त जति सक्दो छिटो यसको सुधार हुनु जरुरी छ र जनपक्षीय चाहिँ बजेट ल्याउन हाम्रो अनुरोध छ।
सभामुख थापाले पटक पटक प्रतिपक्षी दलका प्रदेश सभा सदस्यलाई बस्न आग्रह गरे पनि उनीहरूले नमानेपछि प्रदेश सभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। धनगढीको महानगरपालिकाले सञ्चालन गरिरहेको लक्षित वर्गको कार्यक्रम बजेट सक्ने मेसो मात्रै भइरहेको तालिममा सहभागीहरूले नै आरोप लगाएका छन्। धनगढीको महानगरपालिका वडा नम्बर 4 सञ्चालन गरिरहेको लक्षित वर्गका कार्यक्रम पनि बजेट सक्ने मेसो मात्रै बनेको आरोप लागेको हो। आर्थिक वर्ष सकिन केही दिन मात्रै बाँकी रहेका बेला वडा कार्यालयले तीन चार दिने कार्यक्रम सञ्चालन गरी लाखौंको बजेट सिद्ध्याइरहेको छ। वडा कार्यालयले हालसम्म 4 र 1 महिने तालिममा झण्डै 4 लाख बजेट खर्च गरेको छ। 2-4 दिनको तालिम पाएर स्वरोजगार बनिनेमा भने सहभागी नै विश्वस्त छैनन्। सुनौ सहकर्मी जनक विष्टको रिपोर्ट।
धनगढी उपमहानगरपालिकाका अन्य वडामा जस्तै वडा नम्बर 4 पनि लक्षित वर्गका नाममा विनियोजित बजेटको सदुपयोग हुनेमा आशंका गरिएको हो। कुनै ठोस लक्ष्य र योजना बिना हचुवाको भरमा तालिम सञ्चालन गर्ने र तालिममा सहभागीहरूको छनौट गर्ने परिपाटीले नतिजा नदिने आरोप सहभागीहरूकै छ। वडा नम्बर 4 लक्षित वर्गको कार्यक्रम अन्तर्गत आइतबारदेखि 4 कुखुरा पालन तालिम शुरू गरेको छ। तर 4 तालिम पाएर कुखुरा पालन व्यवसाय शुरू गर्ने मनसाय भने कसैको बनेको देखिन्न। जनप्रतिनिधिहरू दीर्घकालीन योजना र लक्ष्यका साथ नभई आफ्ना कार्यकर्ता खुसी पार्न केन्द्रित भएपछि लक्षित वर्गको बजेट साँच्चैकै लक्षित वर्गसम्म पुग्न पनि सकेको छैन। तालिम पाउनेहरू अधिकांश जनप्रतिनिधि निकटका व्यक्तिहरू छन्। व्यावसायिक रूपमा कुखुरा पालन गर्नका लागि विज्ञहरूबाट कम्तीमा पनि 1 हप्ताको तालिम आवश्यक पर्छ। तर उपमहानगरपालिकाले भने 4 सकेर 25 स्वरोजगार बनाउने सपना बुनिरहेको छ। अण्डा तथा कुखुरा व्यवसाय संघ कैलालीका अध्यक्ष भुवन पाण्डे,
ओभरअल वेबसाइट त बन्न नसकेला तर के हदसम्म चाहिँ अलिकति समय थाहा हुन्छ मिनिमम चाहिँ एक हप्ताको वेबसाइट कुखुरा पालन तालिम चाहिँ एक हप्तासम्मकै अलग त्यसमा सबै विषयवस्तुहरू समेटिन सक्छन् एक हप्ता चाहिँ कम्तीमा चाहिन्छ
जनप्रतिनिधिहरूलाई न त परिणामको वास्ता छ न त लक्षित वर्गका कार्यक्रमको प्रभावकारिताको नै बरु उल्टै उनीहरू अहिले पहिलो अनुभव भएको भन्दै आगामी दिनमा सबै कुरा ध्यानमा राखेर यस्ता तालिम सञ्चालन गर्ने दावी गरिरहेका छन् धनगढी उपमहानगरपालिका वडा नम्बर चारका अध्यक्ष दीपक थापा
त्यो पैसाको सदुपयोग हुने किसिमले हामीले नि सञ्चालन गर्न पाउनुपर्छ भन्ने हामी पनि माग राखेका छौँ
लक्षित वर्ग कार्यक्रम पिछडिएका समुदायलाई पनि अन्य समुदायकै बराबरमा पुगाउनका लागि सञ्चालन हुँदै आएको छ तर त्यसमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीको व्यवस्थाका कारण यही कार्यक्रम भ्रष्टाचार गर्न सिकाउने पाठशाला जस्तै बन्न थालेको छ दिनेश एफएम 93.8 मेगाहर्जका लागि जनक विष्ट धनगढी
प्रदेश नम्बर सातको रेफरल अस्पतालको रूपमा रहेको सेती अञ्चल अस्पतालमा खानेपानीको अभाव भएको छ गर्मीको समयमा अस्पतालमा भएका बिरामीहरू र तिनका आफन्तहरूलाई खानेपानीको अभाव भएपछि शास्ति भएको छ स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेश सरकारका मुख्यमन्त्रीले समेत पद तथा गोपनीयताको शपथ ग्रहणपछि सुरुमै अनुगमन गरे पनि अस्पतालको समस्या समाधान भने कसैको पनि ध्यान पुगेको छैन सहकर्मी कमल साउदको रिपोर्ट सुनौ
सेती अञ्चल अस्पतालमा पानीको अभाव भएपछि बिरामी र तिनका कुरुवा समस्यामा परेका हुन् प्रदेश सातको रेफरल अस्पतालको आन्तरिक आमदानी पनि मासिक रूपमा करोडौं छ तर अस्पतालमा खाने पानीको त कुरै नगरौं शौचालयमा पनि पर्याप्त पानी छैन लामो समय विद्युत अवरुद्ध भई अस्पताल पुगेका बिरामी र तिनका आफन्तहरूलाई पानी किन्नु पर्ने अवस्था सिर्जना भएको छ अस्पतालमा तीन दिनसम्म अवरुद्ध भएको विद्युत मदत भएको एक दिनमै फेरि बिग्रिएपछि मोटर चलाउन नपाउँदा अस्पतालमा पानीको पनि अभाव भएको छ यस्तै झण्डै चार वर्ष अगाडि निर्माण गरिएको डिप बोरिङमा पनि निकै न्यून पानी आउने गरेकाले पानीको अभाव भएको हो अहिले अस्पतालले डिप बोरिङ मदत गरिरहेको जनाएको छ गर्मी मौसममा सधैँ अस्पतालमा पानीको यस्तै अभाव हुने भए पनि दीर्घकालीन रूपमा समस्या समाधानमा कसैको पनि ध्यान पुगेको छैन जिल्लाका सरकारी निकायको अनुगमन नियमितको जिम्मा पाएको जिल्ला समन्वय समिति कैलालीका संयोजक श्रीबहादुर थापाले अनुगमन गर्दै हप्ताको दुई दिन सेतीजल अस्पताललाई दिने बताउनु भएको थियो मुख्यमन्त्री त्रिलोचन भट्टले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेको केही दिनमै अस्पतालको अनुगमन गर्दै स्तर उन्नति र व्यवस्थित बनाउने दावी गर्नु भएको थियो धेरै पटक स्थानीय तहका जनप्रतिनिधिले पनि अस्पतालको अनुगमन गरिसकेका छन् तर अस्पतालमा अति आवश्यक हुने खाने पानी विद्युत लगायतको समस्या निराकरणमा पनि कसैको ध्यान गइरहेको छैन आखिर किन त प्रश्न सातका मुख्यमन्त्री त्रिलोचन भट्ट
पानीको अभाव परे
सेतीमा पानीको अभाव छ हजुरलाई गुनासो आयो कि आएन अस्पताल विकास समिति र अस्पताल प्रशासनले सेती अञ्चल अस्पतालमा रहेका समस्या निराकरणमा न त आफूले ध्यान दिन सकिरहेका छन् न त माथिल्लो निकायसम्म पहल नै गर्न सकेका छन् जसले गर्दा प्रदेशभरिका बासिन्दाको आशाको केन्द्रको रूपमा रहेको अस्पतालको व्यवस्थापन अस्त व्यस्त बन्दै गएको छ दिनेश एफएम 93.8 मेगाहर्जका लागि कमल साउद धनगढी
दिनेश खबरमा फेरि पनि केही छिन् ब्रेकको पालो
दाजु लौ न म त यसपालि पनि ठगिए त
के भन्दैछौ कसले ठग्यो र तिमीलाई
हेर्नु न दाजु हरेक साल नयाँ नयाँ बोट बिरुवा ल्याउँछु तर खै भनेकै जस्तो त एउटा पनि पर्दैन
मुनाल कृषि फर्ममा जाने गर भनेकै चिज पाउँछु
बहुमूल्य हाइब्रिड जातका बोट बिरुवा टिसु कल्चर बिरुवा छोटो समयमै तयार हुने विभिन्न प्रजातिका बिरुवा काष्ठजन्य बिरुवा फुल आलङ्कारिक बिरुवा लगायत सम्पूर्ण नर्सरी उत्पादन जैविक मल सजावटी सामग्री आदिका लागि मुनाल कृषि फर्ममा सम्पर्क गरौँ बिरुवा रोपौ एक बार फल खाऊ बारम्बार मुनाल कृषि फर्म गोदावरी नगरपालिका 5 गेट कैलाली धनगढीका लागि सम्पर्क भावना एग्रोभेट सेन्टर मेन रोड साल ट्रेनिङ भवन अगाडि सम्पर्क नम्बर 98584921978 र 98158623
ब्रेकपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। लगातार बढ्दै गएको गर्मीका कारण कैलाली कञ्चनपुरको जनजीवन कष्टकर भएको छ। बढ्दै गएको गर्मी र सुक्खा मौसमले तराईका दुई जिल्लाको जनजीवन कष्टकर बनेको हो। गर्मीका कारण गरी खाने वर्ग सबैभन्दा बढी मारमा परेका छन्। बढ्दो गर्मीका कारण बालबालिका, वृद्ध वृद्धा र मजदूरलाई थप समस्या भएको छ। दुई दिन अघि हावाहुरी सहित हल्का वर्षा भए पनि जमिनमा खसेको वर्षाको पानी तातेर तातो बाफ भन्दा थप गर्मीको महसुस भएको हो। आज धनगढीको तापक्रम 41 डिग्री सेल्सियस रहेको छ। यस्तै प्रदेश नम्बर 7 मनसुन सक्रिय हुन अझै एक साता भन्दा बढी समय लाग्ने भएको छ। यसै विषयमा सहकर्मी सीताराम ओझाले मौसमविद समीर श्रेष्ठसँग कुराकानी गरेका छन्।
मनसुन सक्रिय भएको हो कि यो वर्ष?
यो वर्षको मनसुन नेपालमा जुन 8 प्रवेश गरेको सुदूरपूर्वबाट, त्यसपछि नेपालमा मनसुन प्रवेश गरेपछि केही समयको लागि अलि निष्क्रिय रह्यो, अलिक कमजोर रह्यो, जसले गर्दा राम्ररी पानी पर्न सकेन। अहिले 24-25 पछि फेरि अलिकति सक्रिय भएको छ पूर्व नेपालमा। अहिलेको कन्डिसन हेर्दा जुन 27 मध्य नेपालमा पनि प्रवेश गर्ने देखिन्छ, त्यसैले सुदूरपश्चिमसम्म आइपुग्नलाई चाहिँ अर्को एक साता जति लाग्ने देखिन्छ मनसुन। त्यही कारणले सुदूरपश्चिममा त्यति पानी पर्न नसकेको, हल्का हल्का पानी पर्नुको मुख्य कारण चाहिँ यो पश्चिमबाट आएको जलवाष्प र मोइस्चर पश्चिम भएको प्रभाव हो। त्यसले गर्दाखेरि सुदूरपश्चिमका सबै ठाउँमा भने मध्यपश्चिमका केही स्थानमा चाहिँ पानी परेको थियो।
मनसुनको जुन टाइम हो, पछाडि सर्दै सर्दै गएको अवस्था
नेपालमा मनसुन प्रवेश गर्ने जुन वर्षमा हो, यसपालि जुन 8 हो, त्यसले गर्दा पूर्वी नेपालमा मनसुन प्रवेश गर्ने चाहिँ दुई दिन अगाडि नै भयो। तैपनि सुदूरपश्चिमसम्म आइपुग्नु पर्ने चाहिँ लगभग जुन 17-18 हो, त्योभन्दा चाहिँ एक हप्ता जति ढिलो भयो।
अबको एक हप्तामा त्यसपछि यहाँ आइपुग्छ।
हजुर, अहिलेको कन्डिसन हेर्दाखेरि अबको एक सातासम्म सुदूरपश्चिममा पनि यसको असर देखिनेछ।
कतिको वर्षा होला, कुन प्रकारको वर्षा होला, त्यस्तो केही भन्न सकिने अवस्था रहन्छ?
मनसुन सुरु हुनुभन्दा अगाडि गरिएको पूर्वाधारमा चासको अनुसार यसपालिको मौसममा सबैतिर सामान्य औसत वर्षा हुन देखिन्छ। त्यसले गर्दाखेरि अहिले कम पानी परे पनि यसपालिको मौसममा चाहिँ सबैतिर औसत सरगर वर्षा नै हुने,
घनघोर वर्षा त्यो छैन अहिलेसम्म।
हजुर, अहिलेको कन्डिसनमा त्यस्तो हेभी रेनफल अथवा ठुलो पानी पर्ने सम्भावना चाहिँ खासै देखिएको छैन। त्यही पनि मनसुन भएको कारण एक दुई स्थानमा हेभी रेन अथवा ठुलो वर्षा चाहिँ हुन सक्छ। जस्तै आजकै केसमा पनि आज साँझ पख र रातिलाई चाहिँ पहाडी क्षेत्रमा एक दुई स्थानमा भारी वर्षा सम्भावना देखिएको छ। त्यसैले ठुलो पानी पर्दैन भन्न चाहिँ सकिँदैन, तर मनसुनमा जति पानी पर्ने गर्ने हो त्यति नै पर्ने चाहिँ सम्भावना।
पूर्व हुँदै पश्चिमसम्म कति समय रहन्छ?
पूर्वी नेपालमा मनसुन प्रवेश गरिसकेको एक हप्तासम्म सुदूरपश्चिममा पुग्नुपर्ने हो। तर यसपालि मनसुनको प्रवेश छिटो नै भए पनि कमजोर मनसुनका कारणले पश्चिमसम्म आउन सकेन। साथसाथै पश्चिमी वायुको प्रभाव निरन्तर रहिरह्यो, जसले गर्दाखेरि पूर्वबाट आउने मनसुनलाई पनि यसले पश्चिम जान दिएन। त्यसैले चाहिँ पश्चिमसम्म आइपुग्नमा यसलाई टाइम लागेको हो। अहिलेको कन्डिसन हेर्दाखेरि अबको एक हप्तासम्म सुदूरपश्चिम पुग्ने सम्भावना रहेको छ।
मनसुन सक्रिय भएपछि राहत हुने देखिन्छ स्थिति?
मनसुन सक्रिय भएसँगै अब बदली हुने, बदली भएपछि अब पानी पनि पर्ने र साथसाथै घाम लाग्ने समय पनि कम हुने हुँदाखेरि गर्मी केही कम नै हुन्छ। तर अहिले तत्कालै सुदूरपश्चिमी तराई क्षेत्रमा त्यस्तो खासै कुनै मौसम प्रणाली सक्रिय नभएका कारणले आकाश अलिक खुल्ला खुल्ला नै भएका कारणले पनि गर्मी बढेको हो।
मनसुन एक सातामा आउँछ, यो कैलाली कञ्चनपुर तराई पहाड सबैतिर सक्रिय हुन्छ त्यसो भए?
हजुर, मनसुन आउँदाखेरि यो ठुलो मौसमी प्रणाली भएकोले त्यो अब सबै क्षेत्रमा एकैचोटि नै असर देखिन्छ। यसको सानो लोकलाइज सिस्टम होइन, त्यसैले सबै ठाउँमा एकैचोटि यसको असर देखिन्छ।
अब पौरखी हातहरूको श्रृङ्खला साथ लिएर आउँदैछन् सहकर्मी जनक विष्ट।
नमस्कार, पौरखी हातहरूमा स्वागत छ, म जनक विष्ट। भनिन्छ कुनै पनि कामप्रतिको लगाव, परिश्रम र धैर्यताले मानिसलाई एक दिन अवश्य पनि सफल बनाउँछ। निरन्तरको परिश्रम र धैर्यताले नै सफलताको शिखर चुनेका उदाहरण धेरै छन्। कैलालीको टिकापुर नगरपालिका वडा नम्बर 1 ब्लक नम्बर 14 विनोद कुमार शाह पनि तिनै मध्येका एक हुन्। प्रायजसो हरेक आमा बुवाले सन्तानलाई राम्रो शिक्षा दीक्षा दिएर समाजमा उच्च पद र ओहदामा पुगेको हेर्ने रहर बोकेका हुन्छन्। त्यही भएर होला विनोद कुमार शाहको परिवारले पनि उहाँलाई प्रवेशिका परीक्षामा उत्तीर्ण भएपछि विज्ञान विषय पढाउनु भयो। 2054 सालमा सिराहाको मरबौता बहुमुखी क्याम्पसबाट बिएससी र त्यसपछि बिएड उत्तीर्ण गर्नुभएका शाह 2055 सालमा टिकापुर दुई स्थित राम माध्यमिक विद्यालयमा शिक्षण पेसामा लाग्नुभयो। मासिक 2200 रुपियाँ तलबमा शिक्षण सुरु गर्नुभएका शाहलाई बिस्तारै शिक्षण पेसाप्रति रुचि घट्दै जान थाल्यो, जसको फलस्वरूप उहाँले 2058 सालमा शिक्षण पेसा त्याग्दै जग्गा भाडामा लिएर केरा खेती सुरु गर्नुभयो।
मेरो भावनाको क्षेत्र भन्दाखेरि केही यस्तो काम गरौँ जहाँबाट आफ्नो सुनिश्चित भविष्य साथसाथै अरूलाई पनि रोजगारी सृजना गर्न सकौँ भनेर मैले केरा खेती
त्यतिखेर बाबु आमाले खेती गर्नु भएको उहाँ यो ठाउँमा खेराखेती सुरुवात गरेको अवस्थामा सो डेबियाबाट गरेँ अनि त्यसपछि त्यही साथ साथै मैले विदेश पढाउँदै गएँ र शिक्षण पेसा त्यही बेलामा ड्रप गरेँ जति जति मैले बढाउँदै गएँ अप्ठ्यारोहरू पनि आउँदै गयो आमदानीको स्रोत पनि त्यही किसिमले बढ्दै गयो
सुरुमा डेढ बिघा जग्गा भाडामा लिएर केरा खेती सुरु गर्नुभएका शाहले बिस्तारै ठुलो क्षेत्रफलमा केरा खेती विस्तार गर्दै लैजानुभयो दुई चार बिघा गर्दा गर्दै उहाँले अहिले 90 बिघा क्षेत्रफलमा केरा खेती विस्तार गर्नुभएको छ भने झन्डै 150 जनालाई रोजगारी पनि दिनुभएको छ शाहले केरा खेतीबाटै वार्षिक न्यूनतम 25-50 लाखसम्म बचत समेत गर्दै आउनु भएको छ
कोटीले भन्छ कि वैज्ञानिकले जुन किसिमले अब कृषिमा जुन आधुनिकता आयो त्यही किसिमलाई हामीले बुझ्नुपर्ने हुन्छ त्यतिखेर हामीले गरेको खेती नै त्यतिखेरको लागि राम्रो थियो परम्परा खेती अब त्यहाँ आधुनिकता थिएन त्यसलाई अहिले खराब हो भनेर भन्नु मिलेन तर अहिलेको युग जमाना के छ भन्दाखेरि सर्टेज पिरियडमा कति धेरै काम गर्छ अब मान्छेको पनि अभाव छ विज्ञानले अब के खोजिरहेको हुन्छ भन्दाखेरि छिटोभन्दा छिटो काम होस्
शाहले जग्गाको भाडा मजदुरको पारिश्रमिक र अन्य खर्च घटाएर बचत हुने रकमले छोरा छोरी र घर परिवारको खर्च चलाउने गर्दै आउनु भएको छ चार छोरा छोरी रहेका शाहका जेठो छोरा बङ्गलादेशमा एमबीबीएस पढिरहनु भएको छ भने दुई छोरी 10 र एक छोरा कक्षा 8 पढ्छन् स्वदेशमा रोजगारीका अवसर नभएको भन्दै यस क्षेत्रबाट दैनिक सयौं युवा विदेशी रहेका बेला आफ्नै भूमिको माटोसँग खेल्न सके स्वदेशमा पनि राम्रो आमदानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरणको पात्र आफू बन्न पाउँदा शाह खुसी व्यक्त गर्नुहुन्छ
जुन समयमा मैले अब 42,000 रुपियाँमा शिक्षण पेसा गर्दै थिएँ एक्लो रोजगार थिएँ अहिले आएर 100 मान्छेलाई मैले रोजगार दिएँ करोडौँको कारोबार छ मानव एकछिनको लागि त मैले सन्तुष्टिको हिसाबले त बहुत सन्तुष्ट किनभने नाम पनि भयो पैसा पनि कमाएँ रोजगार पनि दिएँ त योभन्दा बढी सन्तुष्टि के होस् म बहुत सन्तुष्ट छु इच्छा छ कि हजारौँ मान्छेलाई रोजगार दिउँ र आफू पनि हजारौँ हेक्टरमा केरा खेती गरौँ प्राय अन्य खेती गरौँ
केरा खेतीलाई अझै व्यावसायिक बनाउँदै कृषिमा पनि थुप्रै अवसर छन् भन्ने कुरालाई पुष्टि गर्ने शाहको ठुलो ढोको रहेको छ दिनेश एफएम 93.8 मेगाहर्जका लागि जनक विष्ट धनगढी
साँझ 6:30 बजेको दिनेश खबर सकियो हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ नयाँ र ताजा घटनाक्रमका लागि हामीलाई सुन्दै गर्नुहोला अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउत बिदा हुन्छु नमस्कार शुभ साँझ